यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णद्वारा पर्सी शुक्रबार 5 बजे भित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान। अख्तियारद्वारा 13.5 करोड़ रूपैयाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित 6 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। 1200 मेगावाट क्षमताको जलाशयुक्त बूढ़ी गण्डकी जलविद्युत आयोजना अघि बढ़ाउन प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन। अमेरिकाको शान्ति प्रयासमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चासो नदेखाएको वार्तामा संलग्न अमेरिकी दूतको आरोप। र नेपाल प्रिमियर लीग एनपीएलमा लुम्बिनी लायन्सको तेस्रो जीत। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पर्सी शुक्रबार 5 बजे भित्र सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा 168 को उपधारा 2 अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो। यसअघि मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश सभाबाट विश्वासको मत पाउने अवस्था नदेखेपछि आज बसेको प्रदेश सभा बैठकमा राजीनामा दिने घोषणा गर्दै प्रदेश प्रमुख समक्ष पेश गर्नुभएको राजीनामा स्वीकृत गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारी समेत 6 जना विरूद्ध 13,57,46,000 रूपैयाँ भन्दा बढ़ीको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। नलिन चोकमा हेली पोर्ट निर्माण प्रक्रियामा व्यापक अनियमितता र कानूनी प्रावधान उल्लंघन भएको ठहर गर्दै आयोगले महानिर्देशक अधिकारी तत्कालीन निर्देशक भण्डारी सहित नल विक्रम थापा समृद्धि श्रेष्ठ गुरूदत्त अधिकारी तथा अभियन्त्र कन्सल्टेन्टी प्राइवेट लिमिटेडका व्यवस्थापक विजय थापा उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ। अख्तियारले आज दायर गरेको अभियोग पत्रमा सार्वजनिक सम्पत्ति हानि नोक्सानी बदनियतपूर्ण निर्णय कानूनी प्रावधान उल्लंघन तथा मेलो मतोद्वारा भ्रष्टाचार गरेको ठार गर्दै सबै प्रतिवादी विरूद्ध कार्यवाहीको माग समेत गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बूढ़ी गण्डकी जलविद्युत आयोजनाको काम छिटो अघि बढ़ाउन सरकार लागि परेको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत आयोजना प्रभावित क्षेत्र गोर्खा र धादिङका पूर्व जनप्रतिनिधि तथा स्थानीय सरोकारवालासँग आज भएको छलफलमा प्रधानमन्त्री कार्कीले बूढ़ी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र उक्त आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर बापतको रकम प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। प्रधानमन्त्री कार्कीले आयोजनाको काम छिटो अघि बढ़ाउन ऊर्जा र अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा पूर्व प्रधानमन्त्री भट्टराईले बूढ़ी गण्डकी आयोजना अघि बढ़ाउन सरकारले देखाएको तत्परताप्रति खुशी व्यक्त गर्नुहुँदै यसलाई केवल विद्युत आयोजनामा मात्र सीमित नगरी बहुउद्देश्यीय आयोजनामा विकास गर्न छुट्टै प्राधिकरण गठनका लागि सुझाव दिनुभएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार विरूद्धको कार्यवाही नरोक्ने बताउनु भएको छ। नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले जेएनजी आन्दोलनको मर्म अनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरूद्धको कार्यवाही सँगसँगै अघि बढ़िरहेको स्पष्ट पार्नुभयो। उहाँले भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचना नै धेरै रहेको अवस्थामा थप आरको आयोग नबनाइने प्रश्न पार्नुभयो। सबै क्षेत्रको अति दलीयकरण हुँदा मुलुकले प्रगति गर्न नसकेको टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री कार्कीले आउँदो चुनावमा युवालाई नै संसदमा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणा समेत राख्नुभएको उहाँको सचिवालयले जनाएको छ। भेटमा नेता किराती सहित प्रतिनिधिमण्डलका सदस्यहरूले जेएनजीका आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गर्नुभएको थियो। यसै गरी भेटमा प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रधानमन्त्री समक्ष विभिन्न 4 सूत्रीय माग पनि प्रस्तुत गरेको थियो। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले दुई दिनभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फारम पुर्याइसक्ने निर्णय गरेको छ। बैठकले 165 वटै निर्वाचन क्षेत्रमा पुरानो सदस्यता नवीकरणका आधारमा 100% नयाँ सदस्यता थप्ने गरी सदस्यता फारम पठाउन लागेको हो। यस्तै बैठकले नयाँ सदस्यता थप गर्दा जनसंख्या र क्षेत्रगत सहभागितालाई आधार बनाउने र नयाँ सदस्यता वितरण बारे छलफल गर्न पर्सि शुक्रबार सबै संगठनका पदाधिकारीहरूको संयुक्त बैठक बोलाउने निर्णय भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन मार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। सभापति देउवालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई 15 महाधिवेशनमा पार्टीलाई एक ढिक्का बनाउन युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। सभापति देउवाले महाधिवेशन मार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्ने र तोकिएको मितिमा महाधिवेशन हुने उल्लेख पनि गर्नुभयो। नेकपा एमालेको 11 राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्ला बाहेक सबै स्थानमा प्रतिनिधि छनौट टुंगिएको छ। महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलका अनुसार ओखलढुंगा र धनकुटा बाहेक सबै भूगोल गैर भूगोलको प्रतिनिधि छनौट सकिएको छ। उहाँले ती दुई जिल्लामा पनि 4 दिनभित्र प्रतिनिधि निर्वाचन गरेर टुंग्याउने निर्देशन दिएको जानकारी दिनुभयो। केही जिल्लामा प्रतिनिधि छनौट विधि अनुसार नभएकाले छानबिन भइरहेको उहाँले बताउनुभयो। सचिव ढुंगेलले सबै जिल्लाबाट छनौट गरिएका प्रतिनिधि प्रदेश कमिटिको कार्यालयमा विवरण संकलन भइरहेको जानकारी दिनुभयो। यसैबीच महाधिवेशन व्यवस्थापन तयारीका विषयमा आज सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा छलफल भएको छ। महाधिवेशनका लागि जिल्ला र प्रवासहरूबाट प्राप्त प्रतिनिधिको सूचीलाई केन्द्रीय संगठन विभागले अन्तिम रूप दिने कार्य गरिरहेको आज बसेको बैठकमा जानकारी गराइएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ़ने बताउनु भएको छ। उज्यालो नेपाल पार्टीको घोषणा सभामा आज उहाँले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताउनुभयो। राजनीतिमा जनविश्वास सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै मन्त्री घिसिङले विगतदेखिका निराशा र आक्रोश जेन्जी आन्दोलनका रूपमा विस्फोट भएको तर्क गर्नुभयो। पूर्व मन्त्री सुमना श्रेष्ठले अहिलेको अवस्थामा विकल्प दिन चाहने शक्तिहरू एक हुनुपर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। अपाङ्गता भएका व्यक्तिको 34 अन्तर्राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले आज भिरकुटी मण्डपमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले सामाजिक न्याय, समानता तथा विभेद रहित समाज निर्माण र सामाजिक विभेदको अन्त गर्न सरकार प्रतिबद्धताका साथ लाग्ने बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री खरेलले आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण वातावरण बनिसकेको र सरकार निर्वाचन गराउने प्रक्रियामा अगाडि बढ़िसकेको बताउनुभयो। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बजेटको प्रभावकारी कार्यान्वयन, पुननिर्माण र राष्ट्रिय गौरवका परियोजनाको निरन्तरताका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खनालले रोजगारी सृजना, राष्ट्रिय निर्माण तथा सरकारी कोषको दुरूपयोग रोक्न अनावश्यक परियोजना र अवैध रूपमा गरिएको नियुक्ति रोकिएको प्रश्न पार्नुभयो। बैठकमा सांसदहरूले विपत प्रभावित किसानलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने, ग्रामीण सड़कहरूको निर्माणमा छुट्याइएको बजेट कटौती गर्न नहुने, जेन्जी आन्दोलनका घाइतेहरूको जीवनयापनमा सहजीकरण सुनिश्चित गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। नेपाल प्रहरीले बैंकिङ कसूरमा गुड़ एयरलाइन्सका संचालक राजेन्द्र साक्यलाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानि नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोड़ौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरूपयोग गर्ने गराउने कसूरमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि साक्यलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ। वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर करोड़ौं रूपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले अल्बानिया, अजरबैजान, मेमोडोनिया, सर्बिया लगायतका देशहरू पठाउने भनी पीड़ितबाट 1,25,00,000 रूपैयाँ भन्दा बढ़ी ठगी गरेको आरोपमा चितवन कालिका नगरपालिका घर भई हाल ललितपुर बस्ने श्याम चन्द्र अधिकारीलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताउनुभयो। यस्तै सर्बिया पठाउने भनेर 4,50,000 रूपैयाँ ठगी गरेको आरोपमा नवलपरासी घर भई हाल काठमाण्डु बस्ने दिलबहादुर सारू मगर र अल्बानिया पठाउने भनेर 3,80,000 रूपैयाँ ठगीको आरोपमा सर्लाही घर भई ललितपुरका चन्द्रभूषण प्रसादलाई पक्राउ गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो। उहाँहरू तीनैजनालाई आज थप अनुसन्धान तथा कार्यवाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी दूतहरूसँग 5 घण्टासम्म क्रेमलिनमा चलेको वार्ताले कुनै प्रगति नदेखिएपछि युक्रेनी तथा युरोपली अधिकारीहरूले आज रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति प्रयासप्रति चासो नदेखाएको आरोप लगाएका छन्। यद्यपि वार्ता भने आगामी दिनमा निरन्तर जारी रहने अपेक्षा गरिएको छ। युक्रेनका विदेश मन्त्री एन्ड्री सिभिहाले रूसी राष्ट्रपति पुटिनले विश्वको समय बर्बाद गर्न बन्द गर्नुपर्ने कठोर टिप्पणी समेत गर्नुभयो। यसै गरी बेलायतका विदेश मन्त्री एभेट कुपरले पनि पुटिनलाई ब्लस्टर र रक्तपात अन्त गर्दै न्यायपूर्ण र दीर्घकालीन शान्तिका लागि वार्ता टेबुलमा आउन तयार हुन आग्रह गर्नुभयो। मंगलबार मास्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ बिटकफ र उहाँका ज्वाई जारेड कुस्नरसँग पुटिनले भेटवार्ता गर्नुभएको थियो। इण्डोनेसियाका आचाह उत्तरी सुमात्रा र पश्चिमी सुमात्रा प्रान्तमा आएको भीषण बाढ़ी र पहिरोको कारण मृत्यु हुनेको संख्या 811 पुगेको छ भने 623 जना अझै बेपत्ता भएका छन्। इण्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन निकायका अनुसार विभिन्न निकायबाट प्राप्त राहत सामग्री प्रभावित बस्तीहरूमा पठाइने तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
जापान सरकारले नेपाललाई करिब 31.76 अर्ब रूपियाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। काठमाडौँको कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनका लागि नेपाल सरकार र जापान सरकार बीच ऋण सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमका बीच 34.59 अर्ब जापानी एन करिब 31.76 अर्ब रूपियाँ बराबरको ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका मार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि 10 वर्षको रहेको छ भने भुक्तानी अवधि 30 वर्षको रहेको छ। ऋणको वार्षिक ब्याज 0.2% रहेको छ। आयोजना अन्तर्गत कोटेश्वर तथा जड़ीबुटी खण्डमा अण्डरपास र फ्लाइओभर सड़क निर्माण गरिनेछ। राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक 2082 बुधबारबाट पोखरामा शुरू भएको छ। मंगसिर 21 गतेसम्म सञ्चालन हुने उक्त मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्दै जेएनजी आन्दोलनमा निजी क्षेत्रमा भएको तोड़फोड़, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कार्यवाही गर्न माग गर्नुभयो। महासंघका पूर्व अध्यक्ष आनन्दराज मुलमीले देशमा 125 भन्दा बढ़ी दल दर्ता भइरहनुले आगामी दिनमा फेरि अस्थिरता बढ़ने संकेत देखिएको उल्लेख गर्दै निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न नपाउने अवस्था सृजना हुन सक्ने आशंका व्यक्त गर्नुभयो। संघका अध्यक्ष तथा मेला संयोजक गोकर्ण कार्कीले मेलामा 122 विभिन्न उत्पादनका प्रदर्शन कक्षहरू राखिएको जानकारी दिनुभयो। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से 2 अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 13.52 अंकले घटेर 2631.17 को बिन्दुमा कायम भएको छ। बुधबार 332 कम्पनीहरूका 1,08,73,000 किता शेयरहरू 5,23,56,92,000 रुपियाँमा किनबेच भएका छन्। बुधबारको कारोबारमा वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको कारोबार बढेको छ भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। गुल्मी जिल्लामा यस वर्ष 20 करोड़ भन्दा बढ़ीको सुन्तला उत्पादन भएको छ। गत वर्ष 24,50,00,000 भन्दा बढ़ीको सुन्तला उत्पादन भएको गुल्मीमा यसपटक उत्पादन 32% घटेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिनुभयो। जिल्लामा यस वर्ष 20,67,84,000 रुपियाँ बराबरको सुन्तला उत्पादन भएको छ। मुस्ताङ जिल्लामा यस वर्ष स्याउ उत्पादन घटे पनि त्यहाँका किसानले स्याउ बिक्रीबाट आमदानी भने बढ़ाएका छन्। गत वर्षको तुलनामा यस वर्ष 8.97% स्याउको उत्पादन घटेको भए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बिक्रीबाट 16,53,00,000 बढ़ी आमदानी भएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलमा तेस्रो जीत निकालेको छ। जीत निकाल्ने क्रममा लुम्बिनीले विराटनगर किंग्सलाई 5 विकेटले पराजित गर्यो। जीतका लागि पाएको 145 रनको लक्ष्य लुम्बिनीले 5 विकेट गुमाउँदै पूरा गर्यो, जसमा ओपनर ब्याटर डार्सी सर्टले सर्वाधिक 57 रन योगदान गरे। विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभाष भण्डारीले 2-2 र बसीर अहमदले 1 विकेट हात पारे। यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला किर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 144 रन बनाएको थियो। विराटनगरका लोकेश बमले सर्वाधिक 35, ओसीर अहमदले 28, साम हिजलेटले 27 रन जोडेका थिए। लुम्बिनीका शेर मल्लले 3 विकेट लिएका थिए। यो जीतसँगै 6 अंक जोडेको लुम्बिनीले पनि प्ले आफको सम्भावना बढ़ाएको छ। छ खेलबाट 8 अंक रहेको विराटनगर पनि प्ले आफको दौड़मा रहेको छ। अब मौसम। आगामी 24 घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कणद्वारा पर्सि शुक्रबार 5 बजे भित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान। अख्तियारद्वारा 13.5 करोड़ रूपैयाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित 6 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। 1,200 मेगावाट क्षमताको जलाशयुक्त बूढ़ी गण्डकी जलविद्युत आयोजना अघि बढ़ाउन प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन। अमेरिकाको शान्ति प्रयासमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चासो नदेखाएको वार्तामा संलग्न अमेरिकी दूतको आरोप र नेपाल प्रिमियर लीग एनपीएलमा लुम्बिनी लायन्सको तेस्रो जीत। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।